हामी प्रार्थना गरौं। यारो पिता, धन्यवाद छ हामीलाई सिकाउनलाई। तपाईँ इच्छुक हुनुहुन्छ अनि हामी पनि तपाईँको पावमा पढ्दछौँ अनि हामीलाई तपाईँको सत्यताहरूले भर्नुहोस्। तपाईँको इच्छा जान्ने ज्ञानले सारा समझ र आत्मिक बुद्धिमा हामी भरपूर हुन सकौँ, ताकि हामी प्रभुको योग्य चालमा हिँड्न सकौँ र एक असल काममा हामी फलदाय हुन सकौँ। पिता प्रार्थना गर्छ प्रभु येशूको नाममा। आमेन। भिन्नताहरूको महसुस हामीले गर्न आवश्यक छ भन्ने कुरा हामीले अब केही उदाहरणहरू हेर्नेछौँ। विचार गर्नुहोस्, हामी मण्डली सभामा आउँदाखेरि बलिदानको एउटा पाठो लिएर आउँदैनौँ, तर पुरानो नियमका विश्वासीहरूले चाहिँ उनीहरूले त्यसो गर्नु पर्थ्यो अनि हामीले त्यो प्रशस्त गरी पढ्छौँ। लेवीको पुस्तकमा इजरायलीहरूलाई बताइएको थियो कुन कुन पशुहरू बलिदानको लागि योग्य थिए भनेर। साथै अर्को कुरा पनि विचार गरौँ, यदि आज हामी कुनै व्यक्तिले चाहिँ शनिबार काम गरिरहेको देख्यौँ भने उसलाई मृत्युदण्ड दिँदैन, तर व्यवस्था अन्तर्गत चाहिँ उसलाई मृत्युदण्ड दिइन्थ्यो इजरायलभित्र। दाउरा बटुलेको कारण चाहिँ र विश्राम दिनमा त्यसो गरेको कारण मृत्युदण्ड दिएको घटना गन्ती 15 अध्यायमा पढ्न सक्नुहुन्छ। साथै हामी परमेश्वरको उपासना गर्नलाई चाहिँ कुनै एउटा केन्द्रीय ठाउँमा भएको कुनै भौतिक मन्दिर, यरुसलेमको मन्दिरमा जाँदैन। पुरानो नियमका विश्वासीहरूले इजरायलमा चाहिँ त्यसो गर्नै पर्थ्यो। आज चाहिँ मण्डलीमा चाहिँ शिक्षकहरू, एल्डरहरू, पास्टरहरू हुन्छन्, डिकनहरू भन्ने पनि नेतृत्व वर्गमा हुन्छन्, तर पुजारी भन्ने कुनै छुट्टै समूह हुन्छ त मण्डलीमा? सबै नै पुजारीहरू हुन् भनेको छ, प्रत्येक नै। यसको मतलब हामी चाहिँ सिधै परमेश्वर कहाँ गएर हामी हाम्रो बलिदानहरू, पशु बलिदान त होइन तर हाम्रो धन्यवादका बलिदानहरू, आत्मिक बलिदानहरू चढाउन सक्छौँ। साथै हाम्रो परिवारमा छोरा जन्मियो भने 8 दिनमा उसको खतना गरिँदैन। पुरानो नियममा यहुदी बुवा आमाले खतना गराउनै पर्थ्यो, अनिवार्य थियो। साथै हामीले साप्ताहिक रूपमा चाहिँ हरेक हप्ता कम्तीमा एकपटक हामी सारा मण्डली जुट्ने गर्छौँ, तर अब्राहमको समयमा त्यसरी जुटिरहेको हामी पढ्दैनौँ। हामी कसैले साँचो गरी प्रभुलाई विश्वास गर्यो, मुक्ति पाएको छ, उसले बप्तिस्मा लिन चाह्यो भने उसलाई पानीमा बप्तिस्मा दिइन्छ, तर दाउदले बप्तिस्मा दिइरहेको हामी कहीँ पढ्दैनौँ। अथवा मोसाले चाहिँ इजरायलहरूलाई जम्मा गरेर हामी आज प्रभु भोज लिउँ भनिरहेको छैन, त्यो स्पष्ट हामीलाई थाहा छ त्यो भिन्नता। म त सुलेमानले चाहिँ सारा जगतमा गएर अब म सुसमाचार प्रचार गर्नुपर्छ भनेर उसले चाहिँ त्यो काम गरिरहेको छैन, त्यो महान आज्ञा उनीहरूलाई दिएको थिएन जसरी हामीलाई दिएको छ है। त्यसैले भिन्नताहरू छन् भनेर हामीलाई थाहा छ। अर्को भिन्नता पनि हेऱ्यौँ, यो चाहिँ मत्ती 10 पल्टाउँ हामी बाइबलमा हेरौँ। मत्ती 10:5-7 पद, प्रभु येशूका 12 विशेष चेलाहरू थिए जसलाई प्रेरितहरू भनिन्थे। अनि सुरुमा उनीहरूलाई यस्तो खालको आज्ञा दिनुभयो। मत्ती दशको पाँचदेखि सातमा पढ्छौं, उनीहरूलाई अधिकार दिएर दुष्ट आत्माहरू पनि धपाउन सक्ने अधिकार, आश्चर्य कर्म गर्ने अधिकार इत्यादि दिएर पाँच पदमा ती बाह्रजनालाई येशूले यसो भन्दै आज्ञा दिएर पठाउनु भयो, अन्य जातिहरूको भनेको गैर यहुदीहरूको बाटोमा नजाओ र सामरीहरूको कुनै शहरभित्र नपस, तर बरु इसरायलका घरानाका हराएका भेडाहरू कहाँ जाओ अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर, स्वर्गको राज्य नजिकै आएको छ इत्यादि। तर यही चेलाहरूलाई प्रभु येशु ख्रीष्टले पछि उहाँको 3.5 वर्षको सेवकाईको पछि लास्टमा उहाँको मृत्यु बलि उठाए भइसकेपछि उहाँ स्वर्ग जानु अगाडि चाहिँ अर्कै आज्ञा दिनुभयो, प्रचार गर्ने आज्ञा त हो, यहाँ चाहिँ कसलाई प्रचार नगर्ने आज्ञा दिएको थियो, अन्य जातिहरू सामरीहरूलाई प्रचार अहिले नगर भनेर भन्नुभएको थियो। तर मत्ती 28 पल्टाउनुहोस् अब, मत्ती यही सुसमाचारको पुस्तक 28:19 मत्ती 28:19 जसलाई हामी महान आज्ञा भन्छौ, 19 यसकारण तिमीहरू जाओ र अब कुन जातिहरूलाई चेला बनाओ, सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो। त्यसैले यहाँ चाहिँ भिन्न देख्छौ, उही प्रभु हो, उही चेलाहरू हुन्। शुरूमा चाहिँ उहाँले अन्य जातिहरू कहाँ नजाऊ, सामरीहरू कहाँ नजाऊ भन्नुभयो, तर पछि आएर चाहिँ सबै जाति कहाँ जाऊ। अझ हामीले प्रेरित 1 पढ्छौं, यरुसलमबाट शुरू गरेर सारा यहुदिया सामरिया यहुदीहरूले मन नपराउने जाति र पृथ्वीको पल्लो छेउसम्म तिमीहरू मेरो साक्षी हुनुपर्छ। भिन्नता छ, यो बुझ्नुपर्छ, यो भिन्नता छ भनेर बुझिएन भने हामी चाहिँ अर्थ लगाउँदाखेरि अलमल अर्थ हुन्छ, त्यसको जवाफ त दिनुपर्छ प्रभुको सामु, बरु चुप लगाएर बस्नु राम्रो हो, बाइबल नबुझेर सिकाउनु भन्दा त। तर हामीले बुझ्नु चाहिँ प्रभुको इच्छा हो, सिक्नु। अनि तपाईँहरू हामी जुट्न पाएछौँ, प्रभुलाई धन्यवाद होस्। अब हामी अघि पछिका भिन्नताहरू, पहिलाको समयहरू जुन पुरानो नियमको समयमा विभिन्न त्यहाँ पनि फरक फरक समयहरू थिए र त्यसपछि त्यही समयमा पनि कालखण्डमा पनि फरक फरक भिन्नताहरू देख्छौँ। केही एकदम महत्वपूर्ण घटनाहरूलाई विचार गर्नु, जस्तो कि जब आदमले पाप गरे र मानिसको पतन भयो, आदमले पाप गर्नु अगाडि र आदमले पाप गरेपछि केही भिन्नता आयो, केही थाहा छ तपाईँलाई केही भिन्नता आएको कि उस्तै भयो, पाप गरेपछि पनि उस्तै, पहिला पनि उस्तै, होइन फरक छ। केही साधारण हामीले सम्झना गर्न सक्नुपर्ने हो, उत्पत्तिको पुस्तकमा पढ्छौ, पाप गरेपछि मात्र उनीहरूले चाहिँ अन्जिरको पातहरू गाँसेर उनीहरूले लुगा बनाउन खोजेका, पहिला उनीहरूलाई लाज थिएन त्यस्तो, उनीहरू निर्दोष अवस्थामा थिए, पाप गरेपछि चाहिँ अरू पनि थुप्रै भिन्नताहरू आए, आजसम्म पनि असर परिरहेछ त्यो आदमको मानिसको पतनको घटना, सबैजनामा मृत्यु आएको छ, रोग बिमार आएको छ, पहिला थिएन। जल प्रलय ज्यादै ठूलो घटना, विश्वलाई नै हलचल गर्यो। अब सम्झनु, जल प्रलय हुन अगाडिको अवस्था कस्तो थियो संसारमा, र जल प्रलय भएपछि के कस्ता भिन्नताहरू आए। जल प्रलय अगाडि मानिसहरूले मासु खान्थे कि खाँदैनथे, थाहा छ तपाईँलाई, मासु खाँदैनथे, हरिया वनस्पति मात्र खान्थे जल प्रलय भन्दा अगाडि। तर जल प्रलय पछि प्रभुले नै भन्नुभयो, मैले तिमीहरूलाई हरिया वनस्पतिहरू आहारकलाई दिए चाहिँ तिमीहरूले चाहिँ पशु पक्षीको मासु पनि खान सक्छ, रगत चाहिँ नखा भनेर चाहिँ भन्नुभयो। भिन्नता छ, जल प्रलय भन्दा अगाडि कोही मानिसले कसैलाई गएर मार्यो भने त्यो हत्यारालाई केही दण्ड दिन्थ्यो कि दिँदैन थियो? कैनले कसलाई मार्यो? हाबिललाई मार्यो। अनि के कैन चाहिँ हत्यारा उसलाई मृत्युदण्ड दिनुपर्छ भनेर मृत्युदण्ड दियो र? दिएन। उल्टो परमेश्वरले त उसलाई रक्षा गर्नुभयो, कैनलाई कसैले पनि छुन पाउँदैन भनेर। तर जल्पले पछि नुहलाई के आज्ञा दिनुभयो भने यदि कसैले हत्या गर्छ भने मानिसद्वारा नै उसको रक्तपात गरिनुपर्छ। मृत्युदण्ड नयाँ नियम एउटा सुरु भयो जलप्रलयको घटनाले। चाहिँ यहाँ भिन्नताहरू ल्याएको छ, अघि पछिको भिन्नताहरू। केही समयपछि बाबेलमा सबै मानिसहरू एकजुट भएर ज्यादै अल्गो धरहरा बनाउन थाले। यो बनाउन सकेनन्, सफल भएनन्। अनि त्यहाँ परमेश्वरले इन्साफ गर्नुभयो है। अनि के भिन्नता आयो त, जल बाबेलको धरहरा अगाडि सबैजनाले एउटै भाषा बोल्थे, एउटै ठाउँमा बसिरहेको थिए। परमेश्वरले इन्साफ गर्नुभएपछि थुप्रै भाषाहरू त्यहाँ सृजना भए अनि मानिसहरू संसारभरि छरपुष्ट भए। त्यसको नतिजा हामी यहाँ जताततै छौँ। त्यसैले भिन्नताहरू भएको छ है। अनि साथै हामी चाहिँ अब्राहम को बोलावट हुनुभन्दा अगाडि र पछाडिको भिन्नता अहिले एकछिनमा कुरा गर्ने समय म अहिले यसलाई अलि छिटो लान्छु। त्यसपछि व्यवस्था दियो मूसाको पालामा सिनाई पर्वतमा, व्यवस्था दिनु अगाडि र पछिको भिन्नताहरू एकछिन हामी विचार गरौँ। त्यसपछि क्रुसमा प्रभु येशु मर्न आउनुभयो 2000 वर्ष अगाडि। क्रुसमा मर्न अगाडि र पछिको भिन्नताहरू हामी विचार गर्न चाहन्छौँ एकछिन। पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो, त्योभन्दा अगाडि र पछाडिको भिन्नता एकछिन विचार गर्न चाहन्छौँ। अनि एक दिन प्रभु येशु फेरि दोस्रो पटक आउँदै हुनुहुन्छ अनि त्यसको भिन्नता पनि अगाडि र पछाडि के थियो है। त्यसैले मानिसको पतनको अलिकति कुरा गऱ्यो भने त अघि भर्खरै मानिसको पतन हुनुभन्दा अगाडि र पछाडिको भिन्नताहरू, भिन्नता छ भनेर थाहा छ। जलप्रलयको अगाडि र पछाडिको भिन्नताहरू के थाहा छ हामीलाई। बाबेलको धरहरामा भएको इन्साफको अगाडि र पछाडिको भिन्नताहरू पनि थाहा छ है केही मात्रामा। अब अब्राहमको बोलावट हुनुभन्दा अगाडि र पछाडिको भिन्नता एकछिन विचार गरौँ है। यो ठुलो ठुलो कदम थियो परमेश्वरले आफ्नो योजना पालिकामा चाहिँ उहाँले चाहिँ यो काम गर्नुभयो र अब्राहमलाई भन्नुभयो है तिमीबाट म एउटा ठुलो जाति खडा गर्नेछु, तिमीलाई यो भूमि दिनेछु एउटा, अनि तिमीबाट अथवा तिम्रो वंशमा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछन्। एकछिन विचार गर्नुहोस् यो प्रतिज्ञा जुन अब्राहमलाई भन्नुभयो। परमेश्वरले यो भन्ने बित्तिकै त्यहाँ चाहिँ सारा संसारमा भएको मानिस दुई फ्याट भयो। पहिला त सबै मानिसहरू विभिन्न भाषा बोल्ने मान्छेहरू चाहिँ होइन के अरे एउटै वर्गमा थिए, एउटै समूहमा थिए भने अब्राहमलाई चुन्ने बित्तिकै अलग पार्ने बित्तिकै अब दुई समूह भयो। तिमीबाट एउटा जाति खडा गर्नेछु भन्नासाथ उसबाट आउने जाति बेग्लै र अरू सबै बाँकी बेग्लै। त्यसैले अब्राहमबाट आएको जाति चाहिँ यहुदी जातिलाई इजरायल भनिन्छ। अनि जो जो अब्राहम इसाक याकुबबाट आएन उनीहरू चाहिँ अब अन्य जाति भए। देख्नुभयो भिन्नता, अब्राहमलाई बोलाउनु अगाडि सबै अन्य जाति थिए भनौँ है, तर अब अब्राहमलाई बोलाएपछि चाहिँ त्यहाँ त यहुदी र अन्य जाति दुईटा समूहमा बाँड्यो। एकदम महत्वपूर्ण छ त्यो चाहिँ बुझ्नलाई। बाइबल पढ्दाखेरि यो दुईटा समूहको जहिले पनि कुरा गरिरहेको हुन्छ अनि अलि पछि चाहिँ अर्को समूह पनि खडा हुन्छ है। तर अहिले चाहिँ यो दुईटा समूह है। अनि अर्को के कुरा पनि आयो भने कहिले पनि पहिला खतनाको नियमै थिएन, तर परमेश्वरले अब्राहमलाई चाहिँ तिमीहरू मेरो करारको चिन्ह स्वरूप चाहिँ तिमीहरूले चाहिँ बालकको खतना गर्नुपर्छ 8 दिनमा भनेर चाहिँ चिन्ह स्वरूप गरिने एउटा आज्ञा पनि दिनुभयो अब्राहमको समयमा। त्यसपछि अब्राहमकै जातिमा यहुदी जातिमा चाहिँ मूसाको जन्म भयो। अनि मूसा आउनुभन्दा अगाडि कसैलाई पनि लिखित रूपमा परमेश्वरले आज्ञाहरू दिनुभएको थिएन, अघि नै भने बाइबल थिएन, तर अब चाहिँ लिखित रूपमा परमेश्वरले आफ्नो व्यवस्था आज्ञाहरू दिनुभयो। मूसाभन्दा अगाडि विश्राम दिन पालन गर्ने कुनै पनि आज्ञा थिएन। हुन त उहाँले सातौं दिनलाई पवित्र पार्नुभएको थियो, उत्पत्ति एक अध्यायमा उल्लेख छ, तर विश्राम दिन पालन गर भनेर नियम कसैलाई पनि दिनुभएको थिएन। इजरायललाई अब दिनुभयो, त्यो पनि इजरायल र परमेश्वरसितको सम्बन्धको एउटा चिन्हको रूपमा, अरू कसैलाई पनि दिएको होइन। यो महत्वपूर्ण सत्यता हो। मूसाभन्दा अगाडि कहिले पनि त्यहाँ खानपिनको नियमहरू नै दिनुभएको थिएन परमेश्वरले, खालि रगत नखाऊ एउटा थियो, तर त्यो त होइन खानेकुरा मानेनन् त्यसलाई है। तर अब चाहिँ परमेश्वरले व्यवस्था दिएर मूसालाई चाहिँ लेभिएघार कुन खाने कुन नखाने त्यहाँ लामो लामो सूची दिनुभयो, जुन चाहिँ मूसाको पालामा। अनि त्यसपछि आजभन्दा 2000 वर्ष अगाडि चाहिँ हाम्रो मुक्तिदाता ख्रिस्ट इजरायल जातिमा प्रतिज्ञा गरेको मसिया अभिषिक्त जन यहुदाको कुलमा दाऊदको घरानामा उहाँ कन्या मरियमबाट मानिस भएर जन्मिनुभयो। स्वर्गमा हुनुहुने सृष्टिकर्ता परमेश्वर जो पुत्र उहाँ चाहिँ मानिस भन्नुभयो, क्रुसमा हाम्रो लागि हाम्रो पापहरूको दाम तिरिदिनु भयो, हामीलाई पाप क्षमा दिनलाई, हामीलाई मात्र होइन आदमदेखिको सबै पाप उहाँले बोकिदिनु भयो। यसबाट के बुझ्छ भने पुरान नियमका विश्वास जसले विश्वास गरे नि उनीहरूले उद्धारमा मुक्ति पाएका थिए, रोमी 3:24-25 त्यो, अनि तिर्ने काम चाहिँ बाँकी नै थियो, अनि त्यो चाहिँ 2000 वर्ष अगाडि तिर्यो। अनि अघि र पछाडिको भिन्नताहरू यहाँ पनि थुप्रो भए। शनिबार 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 जहिले पनि विश्राम दिन पालन गरिरहेका यहुदीहरू नै है, अनि अन्य जातिहरू पनि ख्रिस्टमा विश्वास गरेर उनीहरू चाहिँ हप्ताको पहिलो दिन जुट्न थाले। बाइबलमा हेर्नुहोस् हप्ताको पहिलो दिन जुट्थे उनीहरू। यो ठुलो भिन्नता आयो। पशु बलिदान अब रोकियो, अनि ख्रिस्टको सिद्ध बलिदान पूरा भइसक्यो, अनि हारूनको छोराहरू मात्रै पुजारी हुन्थे ख्रिस्टको मृत्युभन्दा अगाडि, अब चाहिँ हरेक विश्वासी नै पुजारी भएको छ। अनि खानेकुरा सम्बन्धी अनेकौं नियम थियो ख्रिस्टको मृत्यु हुनुभन्दा अगाडि, तर अब चाहिँ हामीलाई चाहिँ त्यस्तो नियम छैन। नयाँ नियमको कुन अध्यायमा चाहिँ नयाँ नियमको विश्वासी चाहिँ धन्यवाद साथ सृष्टि गरेको जुनसुकै कुरा पनि खान सक्छ र वचन र प्रार्थनाद्वारा त्यो पवित्र हुन्छ भनेर लेखेको छ? कसैले भनिदिनुहोस् त, कुन चाहिँ अध्याय हो थाहा छ त्यो? गएँ गएँ सुन्न थालेँ मैले। कुन चाहिँ हो? पहिलो तिमथी 4 अध्याय है, कुनै बेला पढ्नुहोस् 3-5। जहिले पनि यो मलाई यही यही खण्ड याद हुन्छ जब म खानेकुराको लागि धन्यवाद दिइरहेको छु। प्रभुले त्यहाँ निश्चित सत्यताहरू बताउनु भएको छ, हरेक दिनको लागि व्यवहारिक पदहरू हुन्थ्यो, अरू भिन्नताहरू पनि छन्। तर पेन्टेकोस्टको दिनमा चाहिँ ख्रिस्टको स्वर्गारोहण भएको 10 दिनपछि चाहिँ त्रिएक परमेश्वरको तेस्रो व्यक्ति जो परमेश्वर स्वयं हुनुहुन्छ उहाँ चाहिँ ओर्लेर आउनुभयो। र भिन्नता अब के आयो? एक्चुअली यूहन्ना 14 अध्यायमा जाउँ त, यूहन्ना 14 अध्याय यूहन्ना 14 अनि हामी 17 पदमा पढ्न लागिरहेको छौँ। प्रभु येशु ख्रीष्टले भविष्यवाणीमा बोल्दै हुनुहुन्छ कि अब केही समयपछि चाहिँ यस्तो हुनेवाला छ, त्यहाँ भिन्नता हुनेछ। अनि ध्यान दिएर यो शब्दहरूमा ख्याल गर्नुहोस् त, यूहन्ना 14:17 16 पनि पढौँ। अनि म पितालाई प्रार्थना गर्नेछु र उहाँले अर्को शान्तिदाता उहाँ सधैँभरि तिमीहरूसँगै रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। कसरी सधैँभरि सँगै हुन सक्छ कोही व्यक्ति हामीसँग? सोच्नुहोस् त, सत्र पदमा अर्थात् सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू भित्र हुनुहुनेछ। त्यो शब्दहरू राम्रोसँग हेर्नुहोस् त, पवित्र आत्मा तिमीहरूसित रहनुहुन्छ। अहिले चाहिँ प्रभु येशूले, अहिले भनेको चाहिँ प्रभु येशू स्वर्ग जानु अगाडि, क्रुसमा मर्न अगाडि चाहिँ पवित्र आत्मा विश्वासीहरूसित हुनुहुन्थ्यो, तर उहाँ स्वर्ग रोहन भएपछि पवित्र आत्मा पेन्टेकोस्ट दिनमा आउनु भएर पवित्र आत्मा चाहिँ कहाँ हुनुहुनेछ भन्नुभयो। के लेखेको छ 14:17? तिमीहरू भित्र हुनुहुनेछ। यो चाहिँ भयंकर ठूलो भिन्नता हो। पवित्र आत्मा अब विश्वासी भित्र कहिले पनि नछोड्ने गरिदियो पनि। पुरान नियममा त आउनुहुन्थ्यो जानुहुन्थ्यो, आउनुहुन्थ्यो जानुहुन्थ्यो, सावललाई छोड्नु भयो, सिमसनलाई छोड्नु भयो, तर अहिले चाहिँ हामीलाई नछोड्ने गरिकन हामीले पाप गर्दाखेरि पनि बरु उहाँ दुखित भन्नुहुन्छ, त्यसैले उहाँलाई दुखित नपार भनेछ FC 4:30, पवित्र आत्मालाई शोकित नपार, तर उहाँले छोडेर जानुहुँदैन हामीलाई, किनभने यही भन्नुभएको छ सधैँभरि हामीसित रहने। कसरी? हामी भित्रै रहेर। यो चाहिँ यो युगको ज्यादै ठूलो सत्यता हो जुन चाहिँ पहिले युगको विश्वासीहरूसँग थिएन। यस्तै गरिकन त्यसैले ख्रिस्टको दोस्रो आगमन अब हुनेवाला छ, प्रभु येशू आउँदै हुनुहुन्छ, अनि दोस्रो आगमन भएपछि उहाँ चाहिँ यही पृथ्वीमै आउनुहुनेछ र राज्य गर्नुहुनेछ। अनि भिन्नताहरू अगाडि अघि पछिमा के कस्ता हुनेछन् त, अझ उहाँको दोस्रो आगमन हुनुभन्दा अगाडि अर्को एउटा घटना छ जुन चाहिँ आज पनि घट्न सक्छ। कुनै पनि दिन मण्डलीलाई लिनलाई, साँचो यस युगका विश्वासीलाई लिन चाहिँ प्रभु येशू आउँदै हुनुहुन्छ, जसलाई चाहिँ राप्चर भन्ने चलन छ अङ्ग्रेजीमा, है, भनेको मण्डलीलाई उठाइने घटना। हामीलाई हावामा लिन प्रभु आउनुहुन्छ, होइन, 1 थेसलोनिकी 4 इत्यादि जुन चाहिँ डिटेलमा पछि अध्ययन गरौँला है। तर एकछिन विचार गर्नु चाहिँ अहिले चाहिँ संसारमा तीन समूह छन् मानिसहरूलाई, चाहिँ तीन समूहमा विभाजन गरिएको छ बाइबलमा। पहिलो कोरिन्थी 10 जानुहोस् एकचोटि, पहिलो कोरिन्थी 10 पहिलो कोरिन्थी 10:32 पदमा हामीलाई आज्ञा दिएको छ, पहिलो कोरिन्थी 10:32 तिमीहरूले ठेस नखुवाओ, न यहुदीहरूलाई न ग्रिकहरूलाई अथवा अन्य जातिहरूलाई न त परमेश्वरको मण्डलीलाई। त्यसैले देख्नुभए वर्तमान समयमा, यो मण्डली युगको समयमा चाहिँ संसारको मानिसहरूलाई तीन समूहमा विभाजन गरिएको छ। पहिलो कोरिन्थी 10:30 एउटा चाहिँ यहुदीहरू छन्, अब्राहमको बोलावटदेखि यहुदीहरू छन्, गैर यहुदीहरू त अन्य जातिहरू भइहाले, तर ख्रिस्ट येशूको मृत्यु बौरी उठाएपछिदेखि पवित्र आत्मा अन्तर्वास गर्न आउनुभएदेखि एउटा शरीर को संरचना शुरू भएको छ जसलाई मण्डली भनिन्छ, ख्रिस्टको शरीर। त्यसैले तीनटा समूह छन् अहिले चाहिँ। तर अब विचारहुन्छ, आज नै यदि प्रभु येशू आउनुभयो राम्रो हुन्थ्यो होला, कतिजनाले आज नआइदिनु भयो हुन्थ्यो जसलाई, को हुनुहुन्छ एकचोटि हात उठाउनुहोस् त, आज त नआइदिनु भन्थ्यो कि मेरो ठुलो योजना, मेरो ठुलो कारोबार छ भोलि। कोही पनि हुनुहुन्न जस्तो होइन त। प्रभु येशू आजै आउनुभयो भने 81 फेरि यो संसारमा चाहिँ के परिवर्तन हुन्छ भने तीनवटा समूह होइन फेरि दुईवटा समूह मात्र बाँकी हुन्छ, किन एउटा समूह त स्वर्गारोहण भइसक्छ। खालि यहुदी र अन्य जाति मात्र बाँकी हुन्छ, मण्डली भन्ने चाहिँ लगिसकेको हुन्छ। त्यसैले राप्चर अर्थात् मण्डलीलाई उठाउने दिन, अगाडि र पछाडिको भिन्नता, अनि सात वर्षको सङ्कष्टकाल छ, त्यो अलिअलि अध्ययन गरौँला होइन, अनि दोस्रो आगमन हुन्छ प्रभु येशूको, हामी सँगै आउँदैछौँ उहाँसँग, हजार वर्षको राज्य स्थापना हुनेछ। तर यहाँ के कस्ता भिन्नता हुनेछन् त, एक्चुली यशैया एघार अध्यायमा पल्टाउनुहोस् त, यशैया एघार अध्याय, ख्रिस्टको दोस्रो आगमनको अघि र पछि तपाईँले पल्टाउँदै गर्दाखेरि हामी आज उठायौँ भने अरू धेरै थुप्रो भिन्नता हुन्छ। अर्को भिन्नता के भने, अहिले चाहिँ संसारमा परमेश्वरको मन्दिर भन्ने चाहिँ छ, यरुसलेममा होइन तर तिमीहरू नै परमेश्वरको वासस्थान हो भन्ने मन्दिर छ विश्वासीहरू, तर त्यो वासस्थान नै उठाएपछि चाहिँ परमेश्वरको त्यस्तो वासस्थान फेरि पृथ्वीमा हुँदै छैन, तर हामी उठाएपछि चाहिँ फेरि भौतिक मण्डली के अरे भवन चाहिँ हुनेछ त्यही यरुसलेममा, फेरि त्यो अध्ययनहरू हामी गर्न बाँकी छ। अब यशैया एघार अध्यायको छदेखि नौ पद, प्रभु येशू यो संसारमा राज्य गर्न आउनुभएपछि को केही कुरा पढ्दैछ थुप्रै मध्येमा, छ पद, अनि ब्वासो भेडाको पाठासँग बस्नेछ, अनि चितुवा बाख्राको पाठासँग लेप्नेछ, अनि बाछा जवान सिंह र पालेको पशु र एकसाथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ, अनि गाई र भालु सँगै चर्नेछन्, तिनीहरूका बच्चाहरू एकसाथ लेप्नेछन्, अनि सिंहले गोरुले झैँ पराल खानेछ, दुध चुस्ने बच्चा साँधे साँपको दुलोमा दुलामा दुलाको छेउमा खेल्नेछ, अनि दुध छुडाइएको बालकले भिखालु साँपको बिलमा हात हाल्नेछ, मेरो सम्पूर्ण पवित्र पर्वतमा यरुशलेम तिनीहरूले न हानि गर्नेछन् न नाश गर्नेछन्, किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परम प्रभुको ज्ञानले भरपूर हुनेछ। राज्यको सुरु हुनुभन्दा अगाडि चाहिँ को समय त अहिले होइन, हजार वर्ष राज्य छैन, अनि अहिले ब्वासो र भेडा खेलिरहेको हामी देख्दैनौँ, सँगै बसिरहेको, अनि जले खेलको चिडियाखानामा भालुलाई घाँस खुवाइरहेको पनि देखिँदैन, अनि साँपले चाहिँ डसेर मान्छे मरि नै रहेछ। त्यसैले हजार वर्षको राज्य अहिले आइसक्यो भनेर कोही कोहीले भन्छन्, त्यो भन्नु त एकदम मूर्खता हो, अनि त्यस विषय पनि अध्ययन गर्छ, किन त्यसो भन्छ। ठूलो भिन्नता चाहिँ छ, परमेश्वरले बेग्ला बेग्लै समयमा बेग्लै बेग्लै मानिसहरूसित बेग्ला बेग्लै तरिकाले काम गर्दै आउनु भएको छ। त्यसैले एउटा प्रबन्धहरू बुझ्ने व्यक्तिले चाहिँ उसले यो बुझ्दछ कि परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ, मुक्ति सधैँ एउटै तरिकाले पाइन्छ, तर पनि परमेश्वरको कार्यक्रममा भिन्नताहरू छ, कार्यक्रम क भन्ने छ अनि ख ग यसरी छ है, प्रबन्धहरू परमेश्वरले फरक फरक समयमा चाहिँ फरक फरक नियम जिम्मेवारीहरू दिनुभएको छ। त्यसैले हामीले हेऱ्यौँ होइन, मानिसको पतन अघि पछि, जलप्रलय अघि पछि, बाबेलको धरारा अघि पछि, अब्राहमको बोलावट अघि पछिको भिन्नताहरू, व्यवस्था दिएपछि अघि पछिको, क्रुसमा प्रभुको मृत्यु अघि पछिको, पवित्र आत्माको आगमन अघि पछिको र दोस्रो आगमन अघि पछिको भिन्नताहरू छन् भनेर चाहिँ हामीले सजिलो साथ बुझ्ने कुराहरू चाहिँ गऱ्यौँ है। तर अब चाहिँ हामी अलिकति मसिनो अध्ययनहरू गर्न थाल्छौँ, सामान्य केही अध्ययनहरू गऱ्यौँ, अब चाहिँ यो प्रबन्ध भनेको के हो, यो शब्द प्रबन्धको शाब्दिक अर्थमा आज सुरु गर्नेछौँ। पहिला ग्रिक भाषामा चाहिँ यो शब्द दुईटा शब्दले बनेको छ, हाम्रो नेपाली बाइबलमा प्रबन्ध भनेर अनुवाद गरिएको छ, अङ्ग्रेजीमा डिस्पेन्सेसन, तर ग्रिक भाषामा चाहिँ पहिलो चाहिँ ओइकोस भन्ने शब्द छ, ओइकोसको माने चाहिँ घर हो, घर है। अर्को शब्द छ नोमोस, अनि नोमोसको माने हो नियम अथवा व्यवस्था। त्यसैले ओइकोस र नोमोस त्यो दुईटा शब्द मिलेर चाहिँ ग्रिक शब्द चाहिँ के बन्छ ओइकोनोमिया है प्रबन्धलाई चाहिँ ग्रिकमा ओइकोनोमिया भनेछ अङ्ग्रेजीको इकोनोमी भन्ने शब्द जस्तै हो तर ओइकोनोमियाको माने त्यसैले के हुन्छ तपाईँहरूले अब बताउन सक्नुहुन्छ होला ओइकोस भने घर नोमोस भनेको नियम हो भने ओइकोनोमिया चाहिँ के हो घरको नियम ठिक है घरको नियम त्यसैले प्रबन्ध भनेको घरको नियम रहेछ सजिलो बुझ्ने भाषामा चाहिँ घरको नियम अथवा व्यवस्था अब हामीले चाहिँ के भन्दै आएको थियो भने यसमा यो बुझ्न चाहिँ बेग्ला बेग्लै समयमा होइन परमेश्वरले बेग्ला बेग्लै तरिकाले काम गर्नुभयो बेग्ला बेग्लै मानिसहरूसँग भन्ने कुरामा चाहिँ के हो यो बेग्ला बेग्लै तरिकाले काम गर्नुभयो भनेको त्यो भनेको चाहिँ विशेष गरी चाहिँ दुईटा कुरा छन् बेग्ला बेग्लै सौभाग्य दिनुभयो व्यक्तिहरूलाई अथवा विशेष अधिकार भन्न सकिन्छ बेग्ला बेग्लै प्रिभिलेजहरू र बेग्ला बेग्लै जिम्मेवारीहरू मुख्य त्यो दुईटा शब्द याद गर्नुहोस् है सौभाग्य र जिम्मेवारी फरक फरक छ नुहको फरक थियो अब्राहमको फरक मोसाको फरक पाउल र हामी फरक है हाम्रो सौभाग्य सौभाग्यलाई चाहिँ हामीलाई दिएको विशेष अधिकार भन्न सकिन्छ र जिम्मेवारी भनेको चाहिँ हामीले गर्नुपर्ने काम जस्तै कि अब्राहमको सौभाग्य र विशेष अधिकारहरू फरक थिए है अनि त्यसै गरी मुसाको के अरे अब्राहम र मुसाको भिन्नता छ त्यसपछि पावल आउँछ पावलको फरक छ के फरक थियो जस्तो कि अब्राहमलाई विचार गर्नु अब्राहमलाई के दिनुभयो परमेश्वरले अब्राहमलाई परमेश्वरले चाहिँ प्रतिज्ञाहरू दिनुभयो म तिमीबाट एउटा ठुलो जाति खडा गर्नेछु भूमि दिनेछु तिम्रै वंशमा सारा पृथ्वीका कुलहरूले आशिष पाउनेछन् मुसालाई त्यस्तो त भन्नु भएन मुसालाई त के दिनुभयो भने व्यवस्था दिनुभयो व्यवस्था सिनाई पर्वत होइन मा पावललाई के दिनुभयो एकपछि तिनमा सुरुमै अध्ययन गरेका थियौँ अनुग्रहको प्रबन्धको विषयमा तिमीहरूले सुनेका छौ भने जुन चाहिँ परमेश्वरले तिमी अन्य जातिहरूको लागि मेरो लागि मलाई सुम्पिनु भएको छ बेग्ला बेग्लै सौभाग्य तथा जिम्मेवारीहरू छन् यी तिनै कुरामा नि अझ अरू पनि छन् यो अब यो प्रबन्धको माने हामी बुझ्न चाहिरहेको छौँ अहिले होइन अनि यो बुझ्नलाई चाहिँ मुख्य तीनवटा कुरा चाहिँ हामीले ध्यानमा राख्नुपर्छ एक चाहिँ माफ गर्नुहोस् है हामी त्यहाँ जानु अगाडि एकचोटि केही पदहरू हेरौँ जहाँ चाहिँ यो प्रबन्ध भन्ने शब्द प्रयोग भएको छ बाइबलमा एउटा त हेरौँ तर एफएससी एकमा पल्टाउँदा एकचोटि हामी एफएससी एक अध्याय एफएससी एक अध्याय अनि दस पदमा एफएससी एकको दस पदमा अनि त्यो प्रबन्ध भन्ने शब्द लाई चाहिँ तपाईँले ख्याल गर्नुहोस् यो पदमा समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरू ख्रिस्टमा एकत्र गर्नुहुन्छ दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरू उहाँमा भविष्य को एउटा प्रबन्धको कुरा गर्दैछ भविष्यको एउटा घरको नियम आउँदैछ जुन बेग्लै हुनेछ अहिलेभन्दा एफएससी तीनको दुई चाहिँ अहिलेको प्रबन्ध अथवा घरको नियमको बारेमा चाहिँ यहाँ हेर्नेछ एफएससी तीनको दुई यदि तिमीहरूले पावलले भन्छ परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूको निम्ति मलाई दिएको छ पहिलो कोरिन्थी नौमा पनि जाउँ एकचोटि पहिलो कोरिन्थी नौ खालि यो शब्द कहाँ कहाँ प्रयोग भएको छ एक दुई ठाउँमा हेर्दैछौँ पहिलो कोरिन्थी नौ पहिलो कोरिन्थी नौको सत्र पद पावलले भन्दैछन् किनकि मैले यो काम इच्छापूर्वक गरेँ भने म इनाम पाउँछु यो सुसमाचार सुनाउने काम तर इच्छापूर्वक गरिनँ भने करले भने पनि सुसमाचार बाँड्ने काम मलाई सुम्पिएको छ, जुन काम भनेर अनुवाद गरेको छ यहाँ, त्यो चाहिँ प्रबन्ध भन्ने शब्द हो, जुन चाहिँ यहाँ फुटनोटमा चाहिँ भण्डारीपन भनेर अनुवाद गरिएको छ, अक्षरशः भण्डारीपन। अनि हो, वास्तवमा यो प्रबन्ध भन्ने शब्दलाई चाहिँ भण्डारीपन भनेर पनि अनुवाद गर्न सकिन्छ, जुन एकछिनमा तपाईँलाई अझ प्रष्ट हुनेछ। तर अझ एकचोटि कलसी एकको पच्चिसमा पनि हेरौँ, कलसी एकको पच्चिसमा यहाँ चाहिँ पावलले फेरि लेख्दैछन् पच्चिस पद, तिमीहरूका निम्ति मलाई दिइएको परमेश्वरको प्रबन्ध अनुसार म मण्डलीको सेवक बनाइए। त्यसले यहाँ यो शब्दहरू हेर्यो है, तर अघि मैले भने थिएँ यसलाई भण्डारीपन भनेर पनि अनुवाद गर्न सकिन्छ। लुका सोह्रमा पल्टाउँ त, लुका सोह्र यही ओइकोन मिया भन्ने शब्द लुका सोह्र अध्यायमा चाहिँ भण्डारीपन भनेर अनुवाद गरिएको छ। लुका सोह्र अनि एक पदबाट प्रभुले दिनुभएको दृष्टान्तको केही खण्ड पढ्नेछ, लुका सोह्रको एक पद। अनि उहाँले आफ्ना चेलाहरूलाई पनि भन्नुभयो, एकजना धनवान मानिस थिए जसको भण्डारी थियो, त्यसले उनको सम्पत्ति बर्बाद गरिरहेको छ भन्ने दोष उनी कहाँ ल्यायो। दुई पद, अनि त्यसलाई बोलाएर उनले त्यसलाई भने, यो के हो जो म तिम्रो विषयमा सुन्छु, तिम्रो भण्डारी काम प्रबन्ध कोही हरिसाब देऊ भन्दैछ, किनकि अब उसो तिमी भण्डारी रहन सक्दैनौ। तिन पद, तब त्यस भण्डारीले मन मनमा भन्यो, म के गरौं किनकि मेरा मालिकले मदेखि भण्डारी काम लगिरहेछन्, खन्नु त म सक्दिन नै, माग्नु मलाई लाज लाग्छ। चार पद, म के गर्नेछु सो मलाई थाहा छ, यसुसले कि जब म भण्डारी कामदेखि यो प्रबन्धदेखि निकालिन्छु तब तिनीहरूले मलाई आफ्ना घरमा स्वागत गर। अनि इत्यादि यो दृष्टान्त अगाडि बढ्छ, तर देख्नुभयो हरेक पदमा यो प्रबन्ध भन्ने शब्दलाई चाहिँ कोही कोही न मिया शब्दलाई चाहिँ भण्डारीपन भनेर अनुवाद गरेछ। यसबाट के बुझ्छ भने प्रबन्ध के हो भनेर तपाईँ र म बुझ्न चाहन्छु भने चाहिँ भण्डारीपनको विषयमा चाहिँ हामीले बुझ्नुपर्छ। प्रश्न, भण्डारी कसलाई भनिन्छ? एउटा घरबारको प्रबन्धकलाई चाहिँ भण्डारी भनिन्छ, एउटा व्यक्ति जो चाहिँ अर्काको सम्पत्ति घरबारको देखरेख गर्दछ। मालिक चाहिँ अर्कै छ, तर ऊ चाहिँ त्यहाँ जिम्मा पाएको अनि उसले देखरेख गर्ने जिम्मा पाएको व्यक्ति हो। प्राय जसो मान्छेहरूलाई एउटा भण्डारी राख्न आवश्यक पर्दैन, किनभने ऊ आफैले हेर्न सक्छ आफ्नो खेतबारी होइन। तर कोही कोही मानिसहरूसँग होइन सयौँ बिघा जमिन हुन्छ, कहाँ एक्लैले उसले हेर्न सक्छ, त्यहाँ उसँग दर्जनौ ट्र्याक्टरहरू हुन्छन्, ट्रकहरू हुन्छन् होइन। अनि त्यसैले उसलाई के चाहिन्छ भने उसको सम्पत्तिको देखरेख गरिदिने एउटा के चाहिन्छ, भण्डारी चाहिन्छ, जसलाई चाहिँ जिम्मा उसले सुम्पन सक्छ र उसबाट उसले चाहिँ बेला बेला हिसाब लिन्छ, उसले जिम्मा राम्रोसँग पुरा गरे कि गरेन भनेर। अङ्ग्रेजीमा त्यस्तो व्यक्तिलाई चाहिँ म्यानेजर भन्छ होइन त। अनि ब्याङ्कमा तपाईँ जानुभयो र ब्याङ्कको सबभन्दा मुख्य व्यक्ति त्यहाँ को छ, ब्याङ्क देखरेख गर्ने व्यक्ति भेट्न चाहनुभयो भने तपाईँले के प्रश्न सोध्नुहुन्छ? तपाईँले भन्नुहुन्छ, यहाँको महाप्रबन्धक को हुनुहुन्छ होइन त, नेपालीमा भन्यो भने यो ब्याङ्कको महाप्रबन्धक जेनरल म्यानेजर को हुनुहुन्छ भन्नुहुन्छ। त्यसैले प्रबन्धक भनेको चाहिँ एउटा भण्डारी हो, भण्डारीपनको काम भनेको चाहिँ प्रबन्ध हो, बुझ्दै हुनुहुन्छ। अनि परमेश्वरले चाहिँ फरक फरक प्रबन्धमा मान्छेलाई चाहिँ भण्डारी बनाइरहनु भएको छ. अहिले चाहिँ हामी अनुग्रहको म्यानेजरहरू हौ. एक दिन चाहिँ हामीले जवाब दिनुपर्छ. अब्राहमलाई बेग्लै प्रतिज्ञाहरूको उसलाई प्रबन्धक बनाइयो, मूसालाई व्यवस्थाको इत्यादि, हामी चाहिँ अनुग्रहको. अब एउटा भण्डारी कस्तो हुनुपर्छ त? पहिलो कुरन्थी चार अध्यायमा जाउँ. पहिलो कुरन्थी चार अध्याय को एक पदबाट हामी पढ्नेछौँ. पहिलो कुरन्थी चार को एक पदमा लेखेको छ, मानिसले हामीलाई, पावलले भन्दैछ, हामी प्रेरितहरूलाई ख्रिस्टका सेवकहरू, ख्रिस्टका नोकरहरू हामी भन्दैछ, सेवकहरू भनेको नोकर हो, र परमेश्वरका रहस्यहरू भनेको सत्यताहरूका भण्डारीहरू झैं सम्झोस्. म्यानेजरहरू, परमेश्वरको सत्यताहरूको म्यानेजरहरू झैं सम्झोस्, सत्यताहरूको नोकरहरू. दुई पद, अब भण्डारीहरूमा, प्रबन्धकहरूमा, म्यानेजरहरूमा यो कुरा हुनु परेको छ, मानिस विश्वासयोग्य पाइयोस्. एउटा प्रबन्धक, एउटा भण्डारी चाहिँ कस्तो हुनुपर्छ? भरपर्दो हुनुपर्छ. तपाईँहरू कतिजनाले चाहिँ कहिलेकाहीँ आफ्नो काममा कोही व्यक्तिलाई खोज्दाखेरि चाहिँ कस्तो मान्छे खोज्नुहुन्छ? चाहे मेला जानलाई अथवा आफ्नो पसलमा बस्दिनलाई, तपाईँले चाहिँ भरपर्दो मान्छे खोज्नुहुन्छ, उसलाई जिम्मा दिनुहुन्छ. तपाईँ के गरिदिनुहुन्छ? तपाईँ चाहिँ मालिक भए उसलाई चाहिँ प्रबन्धक बनाउँदै हुनुहुन्छ र जिम्मा पुरा गर्ने खालको मान्छे तपाईँले चाहिँ खोज्नुहुन्छ. अघि हामीले जुन दृष्टान्त पढ्दै थियौँ अलिकति, त्यहाँ चाहिँ विश्वासयोग्य भयो, उसले त सम्पत्ति उडाइदिएछ मालिकको, अनि उसको भण्डारीपन खोसियो. ऊ विश्वासयोग्य थिएन. पुरान नियममा के अरे युसुफ, है, युसुफ चाहिँ एउटा असल भण्डारीको उदाहरणको रूपमा हामीलाई प्रस्तुत छ. तपाईँले मलाई भन्नुहोस् त, युसुफको मालिक को थिए मिश्र देशमा? हजुर, पोतिफर, होइन त, ठुलो सेनाको अफिसर थियो. अनि मालिक चाहिँ पोतिफर थियो, युसुफ चाहिँ एउटा भण्डारी मात्र थियो. तर युसुफ एकदम राम्रो भण्डारी भएकोले उसको पद बढ्दै 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 गयो, एउटा दास, पछि गएर त महाप्रबन्धक भयो. है, पोतिफर एकदम धनी थियो, उसको थुप्रै घरबारहरू, अरू नोकर चाकरहरू, अनि सबैमाथि चाहिँ मुख्य जिम्मेवारी चाहिँ उसलाई बनाएको थियो. तर त्यसको मालिक, ऊ मालिक, त्यसको माने चाहिँ युसुफ मालिक बन्यो भन्ने होइन. युसुफ चाहिँ अहिलेसम्म पनि, त्यो बेलासम्म पनि भण्डारी नै हो, मालिक चाहिँ पोतिफर नै थियो. अनि त्यसैले जब पोतिफरले युसुफको हातमा सबै कुरा सुम्पिदिए, है, यो युसुफको लागि चाहिँ एउटा ठूलो सौभाग्य थियो. अघि हामीले त्यो शब्द हेर्दै थियौँ नि, होइन, ठूलो सौभाग्य थियो उसलाई. अरू नोकर चाकरभन्दा उसलाई धेरै स्वतन्त्रता हुन्थ्यो, तर उसको जिम्मेवारी पनि ठूलो थियो. त्यसैले जिम्मेवारी, सौभाग्य साथसाथमै आउँछ. हामी पनि परमेश्वरको अनुग्रहको प्रबन्धकहरू भएका छौँ, बनाउनु भएको छ, र हामीलाई ठुलो आशिषहरू छन् यस युगमा, छैन? ख्रिस्ट येशूमा सबै स्वर्गीय आशिषहरूले आशिषित भएका छौँ भनेर छ. कहाँ भनेको थियो त्यस्तो अब्राहमलाई? अब्राहमलाई त तिम्रो भूमि आशिष हुनेछ, तिम्रो त खेतबारी आशिष हुनेछ, तिम्रो चाहिँ गोठ बारी खेत यिनीहरू आशिष हुनेछ भन्नुभएको, अनि शत्रुहरू भाग्नेछ इत्यादि. तर हामीलाई चाहिँ स्वर्गीय आशिषहरूको कुरा गर्नुभएको छ. त्यो बेग्लै हो, त्यो बुझेन भने चाहिँ नि, खोइ त मलाई मेरो राम्रो भएको छैन, मेरो भौतिक सम्पत्तिहरू भन्न थाल्दछ. प्रबन्धन नबुझ्ने व्यक्तिले त्यस्तो भन्छ. हाम्रो सम्पत्ति नै अर्को, हाम्रो ओहदा नै फरक छ. त्यसैले हाम्रो विशेष अधिकारहरू छन् भने हाम्रो जिम्मेवारीहरू पनि ज्यादै गम्भीर छ है। एउटा भण्डारीपनलाई चाहिँ एउटा जागिरसँग तुलना गर्न सकिन्छ है। तपाईँलाई अफिसमा जागिर दियो भने अब मालिकले के चाहन्छ है, अब त्यत्रो होइन धेरैजनाले त्यो जागिर खोज्दै थियो, तपाईँले पाउनुभयो है, तपाईँको लागि यो ठुलो सौभाग्य हो, विशेष अधिकार हो। तर तपाईँ चाहिँ टाइममा अफिस जानुहुन्न अरे, जहिले पनि 5 मिनट ढिलो, 5 मिनट मात्र तर 5 मिनट ढिलो नै हुने क्या जहिले पनि। अनि अरूहरूसँग नराम्रो व्यवहार गर्ने देखिरहेछ मालिकले, काम कर्तव्यहरू तपाईँले चाहिँ विश्वासयोग्यता पुरा गरिरहेछन् भने तपाईँको जागिर खोसिन सक्छ है, त्यहाँ सुधारिएन भने। भण्डारीपन भनेको त्यसैले बुझ्नलाई अब केही हामी तयारी छौँ है। त्यो भनेको चाहिँ परमेश्वरले मानिसको हातमा केही कुरा सुम्पिनु भएको छ, मानिसले सुम्पिएको कुरा चाहिँ ठिक तरिकाले चलाउनै पर्छ, उसको त्यो जिम्मेवारी हो। उसलाई थुप्रो आशिषहरू पनि छ, जस्तो कि जागिरमा थुप्रो आशिषहरू हुन्छ है, त्यहाँ अरूसँग हेलमेल गर्दै काम गर्दा हाम्रो अनुभव बढ्न थाल्छ होइन। अनि त्यहाँ चाहिँ हामीलाई नयाँ कुराहरू सिक्ने मौका पलब पनि पाउँछ, अझ राम्रो विश्वासयोग्य काम गर्यो भने के पनि हुन्छ, पदोन्नति पनि हुन्छ, प्रमोसन है। परमेश्वरले पनि हामीलाई भण्डारी ठान्नु भएको छ, अहिले विश्वासयोग्य भने हामीलाई इनाम दिन्छ भन्नुभएको छ। संसारको मान्छेले त गर्छ, परमेश्वरले कति गर्नुहुन्छ, अनि तपाईँ कसरी जिउने हुनुहुन्छ त्यस भए? ए मुक्ति पाइहाल्यो, स्वर्ग गइन्छ, त्यति त्यसरी सोचेर चाहिँ असल भण्डारी बनिँदैन। हामी त भण्डारी हौ, खालि हामीलाई स्वर्ग जाने टिकट दिनुभयो होइन प्रभुले, हामीलाई भण्डारी बनाएको आदमदेखि नै जहिले पनि उहाँको तरिकै छ। यति महत्त्वपूर्ण विषय छ। अब हामीले हेर्न लागिरहेछौँ के भने, एक्चुली त्यो दबाइदिनु उता, यो प्रबन्ध भनेको के हो है, अब अझ डिटेलमा हेर्न थाल्नेछौँ। तिनवटा कुरा चाहिँ हामीले बुझ्नुपर्ने रहेछ अहिलेको पृष्ठभूमिबाट हामीले बुझ्यौँ। त्यो तिनवटा कुरा के भने, एउटा चाहिँ घरको मालिक हुँदो रहेछ यो भण्डारीपन भन्ने कुरा बुझ्नलाई, प्रबन्ध भन्ने बुझ्नलाई, जस्तो कि पोटिफर चाहिँ मालिक थियो होइन त, त्यहाँ कुनै भण्डारीपन छ भने त्यहाँ घरको मालिक अथवा घरको प्रभु भन्न सकिन्छ, हुनैपर्छ, जसले चाहिँ के गर्छ त्यो घरको नियमहरू बसाल्छ, यो घरको नियम यस्तो हो भन्छ है। त्यहाँ त्यो घरको मालिकले चाहिँ अरूलाई आशिषहरू जिम्मेवारीहरू सुम्पिने काम गर्दछ। अनि बाइबल पढ्दै जाँदा हामीले के पाउँछौँ भने, मालिक त परमेश्वर नै हुनुहुन्छ, त्यो बुझ्न गाह्रो कुरा होइन। तैपनि एकचोटि हेरौँ, हिब्रू 3 अध्यायमा त्यसरी नै भनिएको छ, हिब्रू 3 अध्यायमा घरको मालिक, हिब्रू 3 अध्यायको 4 पदमा लेखेको छ। यहाँ चाहिँ मुसा असल भण्डारी थियो भन्ने यहाँ सन्दर्भ छ, तर उहाँ मुसा भन्दा चाहिँ अझ ख्रिस्ट उत्तम भन्ने कुरा तुलना गर्ने क्रममा चाहिँ 4 पदमा यसरी भनेको छ, किनकि हरेक घर कुनै मानिसद्वारा बनाइन्छ, तर जसले सबै थोक बनाउनु भयो उहाँ परमेश्वर हुनुहुन्छ। सबै थोकको पनि मालिक चाहिँ परमेश्वर हो। त्यसैले स्वर्ग पृथ्वी यो सम्पूर्ण यसलाई घर भनौँ है को मालिक चाहिँ सर्वोच्च परमेश्वर नै हुनुहुन्छ। दोस्रो कुरा प्रबन्धलाई बुझाउने अर्को कुरा चाहिँ के भने, त्यहाँ घर पनि हुनुभयो, अब मालिक छ तर उसको घर छैन भने कस्तो खालको मालिक हो, त्यहाँ राजा त छ उसको राज्य नै छैन अरे, त्यस्तो पनि हुन्छ कहीँ हुँदैन नि है। त्यस्तै त्यसैले परमेश्वरले आफ्नो प्रभुतालाई प्रकट गर्ने, उहाँको अधिकार क्षेत्र, उहाँको शासन कार्यान्वयन गर्ने ठाउँ, त्यो घर चाहिँ के हो, यो पृथ्वी नै हो भनेको छ। म केही पदहरू उल्लेख मात्रै गर्छु, लेख्नु भएको छ यहाँ प्रस्थान 9:29 के लेखेको छ भने, पृथ्वी परम प्रभुको हो। यो त के अरे भजन सङ्ग्रह 24:1 पनि, यो सम्पूर्ण पृथ्वी उहाँकै हो, रेशमा भएको यावत थोकहरू उहाँको हुन् भनेर छ, त्यो हामीलाई थाहा छ। संसार उहाँकै हो, आफ्नो इच्छा र बुद्धि अनुसार त्यसमाथि शासन गर्नुहुन्छ, कसैले पनि उहाँलाई रोक्न सक्दैन। तेस्रो कुरा चाहिँ घरको भण्डारी पनि हुन्छ। अब यो तिनवटा कुरा हुन्छ, घरको भण्डारी, मालिक छ, घर छ, तर भण्डारी पनि हुनुपर्छ। भण्डारी त्यो हो जसलाई जिम्मावारी दिएको छ, भण्डारी चाहिँ मालिकको सबै आज्ञाहरू र जिम्मेवारीमा विश्वासयोग्य हुनुपर्छ। उस भण्डारीले चाहिँ केही निश्चित काम कर्तव्यहरू चाहिँ तोकिएका हुन्छन् अनि जिम्मा सुम्पिएका हुन्छन्। जस्तो कि अहिलेको कुरा गर्ने हो भने के लेखेको छ भने, संसारको सबै मानिसहरू पश्चाताप गर्नुपर्छ भन्ने जिम्मा छ, त्यसको लेखा लिनुहुन्छ यति। अनि हामीले चाहिँ प्रचार गर्ने जिम्मा छ त्यो, होइन? प्रेरित 17:30, सबै ठाउँमा सबै मानिसहरूले पश्चाताप गर्नुपर्छ भनेर चाहिँ पहिलाको अज्ञानतालाई उहाँले चाहिँ क्षमा दिइदिनुहुन्छ, तर अब चाहिँ मन फर्काउनुपर्छ, ख्रिस्ट येशूमा विश्वास गर्नुपर्छ, त्यस्तो खालको जिम्मेवारी छ अहिले। अनि हामीलाई चाहिँ उहाँको रहस्यहरूको भण्डारी बनाउनु भएको छ। त्यसैले यो तिनवटा छ, त्यसैले हेऱ्यौँ, घरको मालिक चाहिँ परमेश्वर हुनुहुन्छ, घर चाहिँ यो संसार हो, घरको भण्डारी चाहिँ मानव जाति हो। हाम्रो समय अहिले यहाँ रोक्छौँ, होइन? अनि यसपछि चाहिँ अझ यसलाई बुझ्नलाई केही उदाहरणहरू दिनेछु, त्यसैले अलिक समय लगाउनेछौँ हामी त्यो प्रबन्धहरू नै अध्ययन गर्नुभन्दा अगाडि चाहिँ प्रबन्ध के हो भनेर बुझ्नलाई। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ। प्यारो परमेश्वर, हामीलाई जे समयहरू दिनुहुन्छ यसको लागि धन्यवाद दिन्छौँ। बुद्धि दिनुहोस्, समाज दिनुहोस्, हामीलाई ध्यान दिन कति कुराहरू नौलो छ यहाँ भएका धेरैजनालाई, तपाईँ केही न केही सत्यताहरू हृदयमा छिर्न सकोस् प्रभु, तपाईँको पवित्र आत्माले, अनि यो व्यवहारिक हुन सकोस् कि हामी नै भण्डारी हौँ, तपाईँप्रति जवाबदेही छौँ, कति ठुला प्रतिज्ञाहरू दिनुभएको छ अनि ठुला आज्ञाहरू पनि दिनुभएको छ, ज्यादै सुन्दर आज्ञाहरू तपाईँ अनुग्रही परमेश्वरले जो कोहीलाई बचाउन चाहिरहनु भएको छ र हामी तपाईँको साक्षीहरू हुनुहुन्छ, सहायता गर्नुहोस् प्रभु। सामर्थ्य तपाईँको, हामी तपाईँमा भर पर्छौँ, हामी विश्वासयोग्य भण्डारी हुन सहायता गर्ने, युसुफ जस्तै अनि एक दिन इनाम पाउने हामी भण्डारीहरू हुन चाहन्छौँ, स्याबासी पाउने तपाईँको सेवकहरू हुन, सेविकाहरू हुन सहायता गर्नुहोस्। यही इच्छा पितृ मनमा होस् अनि संसारलाई पिठी फर्काएर अनि आफ्नै कुराहरू, विचारहरू, सांसारिक कुराहरूको लैलेमा नलाग्न, तर ती कुरालाई इन्कार गर्दै, आफैलाई पनि इन्कार गर्दै, तपाईँको निम्ति पुरै आफ्नो जीवन सुम्पेर अगाडि बढ्न सहायता गर्नुहोस्। बिन्ती गर्छौँ प्रभु येशूको नाउँमा, आमेन। हाम्रो यो तालिका पछाडि टाँसिएको छ अनि यहाँ दिलीप भाइले पनि केही कुराहरू अझ स्पष्ट पार्नुहुन्छ होला। 15 मिनट चाहिँ फेरि हाम्रो चिसोले काटिरहेको खुट्टाहरूलाई, जिउलाई चाहिँ न्यानो पार्नलाई चाहिँ परमेश्वरले घाम दिनुभएको छ, प्रयोग गर्नुहोस् है। अनि गवाईहरू कोही छ भने भाइहरूले मिलाउँदै हुनुहुन्छ होला, अथवा भजनहरू रोज्ने अथवा नयाँ भजनहरू सिक्ने त्यो मौकाहरू पनि हुनेछन्, होइन? अनि हरेक दिन चाहिँ के गर्नेछौँ भने 1:15 बजे त्यो सकेपछि खाजाको समय, अनि त्यसपछि योपालि चाहिँ तेस्रो क्लास 3 बजे सकिन्छ, अनि त्यसपछि चाहिँ 4 बजेसम्म फेरि अर्को 45 मिनटको चाहिँ प्रश्नोत्तर छ। भनेको मतलब आज अध्ययन गरेको कुरा चाहिँ म प्रश्न गर्नेछु, अथवा तपाईँको भएको प्रश्नहरू मलाई सोध्न सक्नुहुनेछ, अनि सहायता गर्ने प्रयास गर्नेछु। अनि 3 दिनै त्यो गर्नेछौँ अनि यसरी अगाडि बढ्नेछौँ। हस्त, धन्यवाद छ।